यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। आज देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत गरी रातभर जागरण बस्ने प्रचलन छ। यस अवसरमा आज पाटनको मंगल बजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ। यसै गरी राजधानीको उत्तर पूर्वी भेग स्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतम धाममा पनि भक्तजनको भीड़ लाग्छ। उत्तरी भेग स्थित बुढानी कण्ठमा रहेको श्रीकृष्ण भावनामृत संघको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड़ लाग्ने गरेको छ। यसै उपलक्ष्यमा काठमाण्डुका विभिन्न धार्मिक संघ संस्थाद्वारा श्रीकृष्णको झाँकी सहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। यस पर्वका अवसरमा विगतमा काटिएको सार्वजनिक विदालाई सरकारले फेरि निरन्तरता दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ। कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने प्रचलन रहिआएको छ। धार्मिक दृष्टिमा भगवान श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र भगवान विष्णुका एक अवतार मानिन्छ। नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा अहिले बसिरहेको छ। बैठकले पार्टी पदाधिकारीको चयन गर्ने नेताहरूले बताउनु भएको छ। पार्टीको महासचिवका लागि धेरै नेता आकांक्षी देखिएका कारण पटक पटक पदाधिकारी चयन गर्ने भनी पनि हुन सकेको थिएन। सम्भवत आजको बैठकले पदाधिकारीको चयन गर्नेछ। प्रतिनिधि सभाको हिजोको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देश सहित फिर्ता भएको नागरिकता विधेयक 2079 बहुमतले पारित गरेको छ। सरकारले पूर्ववत रूपमा नै अगाडि बढ़ाएको सो विधेयक मत विभाजन मार्फत बहुमतले पारित भएको हो। मत विभाजन हुँदा विधेयकको पक्षमा 135 मत परेको थियो भने विपक्षमा जम्मा 60 मत परेको थियो। यसअघि विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिबाट उठाइएका विषयहरू दलहरूबीच तत्काल सहमति हुने सम्भावना नरहेको हुनाले सरकारले पुरानै अवस्थामा विधेयक अगाडि बढ़ाएको बताउनुभयो। संविधानले व्यवस्था गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित हुनु सकारात्मक विषय रहेको विज्ञहरूले बताउनु भएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीश चन्द्र लालले नागरिकता विधेयक पारित भएर जनताको विश्वास बढ़ेको प्रतिक्रिया दिनुभयो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधि सभाबाट पारित नागरिकता विधेयक राष्ट्रिय सभाले पास गरेपछि राष्ट्रपतिबाट प्रमाणित हुने विश्वास व्यक्त गर्नुभयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता लक्ष्मणलाल कर्णले प्रतिनिधि सभाबाट विधेयक पारित हुनु सकारात्मक विषय भएको भन्दै अब राष्ट्रिय सभाले पारित गरेर विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गर्नुभयो। लोसपाका अर्का नेता केशव झाले प्रतिनिधि सभाबाट पारित विधेयक स्वागत योग्य रहेको भन्दै यसले चाँडै सकारात्मक पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो। निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई निर्देशन दिएको छ। आगामी मंगिर 4 गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई हिजो उक्त निर्देशन दिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको 750 मेगावाट क्षमताको पश्चिम सेती र 450 मेगावाट क्षमताको सेती नदी 6 जलविद्युत परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। राजधानीमा लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एनएचपीसी बीच उक्त परियोजना अघि बढ़ाउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले 40 वर्षदेखि चर्चामा रहेको उक्त आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युरोपको मध्य र दक्षिण क्षेत्रहरूमा आएको शक्तिशाली आँधीका कारण हालसम्म 13 जनाको मृत्यु भएको छ। आँधीका कारण रूखहरू ढलेका, जसका कारण इटाली, अस्ट्रिया र फ्रान्समा कम्तीमा 13 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। आँधीसँगै आएको अधिक वर्षाका कारण मध्य र दक्षिण युरोपको जनजीवन प्रभावित भएको छ। विगत केही सातादेखि भीषण गर्मी र तातो हावा झेलिरहेका युरोपेली जनतालाई हालको आँधी बेहरीले थप समस्यामा पारेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन मध्याह 12 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।